ख्रिस्ट का द्रव्य शिक्षाहरू अध्याय एक दृष्टान्तहरू मार्फत शिक्षा। ख्रिस्टका दृष्टान्त शिक्षाहरूमा यस संसारप्रति उहाँको जीवनोद्देश्यकै सिद्धान्तहरू देख्न सकिन्छ। उहाँको ईश्वरीय चरित्र तथा जीवनसित परिचित बन्न सकौँ भन्ने उद्देश्यका साथ ख्रिस्टले हाम्रो स्वभाव धारण गर्नुभयो र हामीसँगै रहनुभयो। ईश्वरीय गुण मानव जाति मार्फत प्रकट हुन आयो भने अदृश्य महिमा दृश्य मानव स्वरूपमा प्रकट भयो। मानिसहरूले अज्ञात कुरा ज्ञान कुराहरू मार्फत सिक्न सके। स्वर्गीय कुराहरू सांसारिक कुराहरूद्वारा प्रकट हुन आए। परमेश्वर मानव स्वरूपमा प्रकट हुनुभयो। ख्रिस्टको शिक्षामा पनि यही सिद्धान्त देखिन्छ। अज्ञात कुरा ज्ञात कुरा मार्फत चित्रित गरिए र ईश्वरीय सत्यताहरू ती सांसारिक कुराहरूद्वारा चित्रित गरिए जसप्रति मानिसहरू पूर्ण रूपले परिचित थिए। धर्मशास्त्र बताउँदछ, येशूले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तमा भन्नुभयो। अगमवक्ताद्वारा बताइएको यो वचन पूरा हुन आयो। म आफ्नो मुख दृष्टान्तहरूमा खोल्नेछु। संसारको उत्पत्तिदेखि लुकाइराखेका कुरा म जाहेर गर्दछु। प्राकृतिक वस्तुहरू आत्मिक कुराहरूका निम्ति माध्यम थिए। प्रकृतिका वस्तुहरूका तथा उहाँका श्रोताहरूका व्यक्तिगत अनुभवहरूलाई लिखित वचनको सत्यताहरूसित संयोजित गरिएको थियो। यस प्रकार ख्रिस्टका दृष्टान्तहरू भौतिक राज्यदेखि आत्मिक राज्यतर्फ डोर्याउने सिक्रीका जोर्नी हुन् जसले मानिसलाई परमेश्वरसित तथा पृथ्वीलाई स्वर्गसित जोड्ने गर्दछ। प्राकृतिक वस्तु मार्फत दिइने शिक्षामा ख्रिस्टले तिनै वस्तुका बारेमा वर्णन गर्दै हुनुहुन्थ्यो जुन स्वयं उहाँकै हातद्वारा रचेका थिए र जसले स्वयं उहाँद्वारा नै दिएका गुण तथा शक्ति गहन गरेका थिए। आफ्ना मौलिक पूर्णतामा रचिएका सारा वस्तुहरू परमेश्वरको कल्पनाका अभिव्यक्ति थिए। आदम र हब्बाका निम्ति अदनको बगैँचाको प्रकृति परमेश्वरको ज्ञान तथा ईश्वरीय शिक्षाद्वारा प्रचुर थियो। तिनीहरूले परमेश्वरको सृष्टि कार्य मार्फत उहाँसित वार्तालाप गर्ने गर्दथे र यस प्रकार ज्ञान हासिल गर्ने गर्दथे जुन ज्ञानलाई तिनीहरूले हृदयमा ग्रहण गर्ने गर्दथे। त्यस पवित्र जोडीले सर्वोच्च परमेश्वरको व्यवस्था उल्लङ्घन गर्नासाथ प्रकृतिको मुहारदेखि परमेश्वरको मुहारको महिमित ज्योति हट्न पुग्यो। अब पृथ्वी पापद्वारा कुरूप बन्न पुगेको छ, तैपनि यसको नाश भएको अवस्थामा पनि अधिक सुन्दरता अझै बाँकी छ। परमेश्वरको द्रव्य शिक्षाहरूलाई मेटाइएको छैन। उचित रूपमा बुझिएको खण्डमा प्रकृतिले सृष्टिकर्ताको बारेमा वर्णन गरिरहेकी हुन्छन्। ख्रिस्टको समयमा यस्ता शिक्षाहरूका बारेमा भुलिएको थियो। मानिसहरूले परमेश्वरलाई उहाँको सृष्टि कार्यमा देख्न प्राय छाडिसकेका थिए। मानव जातिको पापले सृष्टिका सुन्दर मुहारलाई कात्रोले जस्तै ढाकेको थियो र परमेश्वरका कार्यहरू उहाँलाई प्रकट गर्ने माध्यम बन्नुको सट्टा उहाँलाई नै लुकाउने पर्खाल बन्न पुगे। मानिसहरूले सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरेका थोकहरूको पूजा र सेवा गरे। यसरी अन्य जातिहरू आफ्ना विचारमा बेकमा भए र तिनीहरूको मूर्ख मन अझ अँध्यारो भयो। यसरी नै परमेश्वरको शिक्षालाई मानिसको शिक्षाद्वारा विस्थापित गरिएको थियो। सृष्टि गरिएका थोकहरूलाई मात्र नभई परमेश्वरको बारेमा प्रकट गर्ने बलि प्रथा र पवित्र शास्त्रलाई समेत यति बढी मात्रामा पथभ्रष्ट तुल्याइएको थियो कि ती सबै कुराहरू वास्तवमा उहाँलाई ढाक्ने माध्यम बन्न पुगे। ख्रिस्टले सत्यतालाई अस्पष्ट तुल्याउने कुराहरूलाई हटाउने प्रयत्न गर्नुभयो। पापको जुन पर्दाले प्रकृतिको मुहारलाई ढाकेको थियो त्यसलाई हटाउन उहाँ आउनुभयो र यसरी आत्मिक महिमाको दृश्य प्रकट गर्नुभयो किनकि हरेक वस्तुहरूलाई प्रतिबिम्बित गर्ने उद्देश्यका साथ रचिएका थिए। उहाँको वचनले प्रकृति र बाइबलका शिक्षाहरूलाई नयाँ दृष्टिकोण प्रदान गर्दै तिनलाई नयाँ ईश्वरीय प्रकाशन तुल्याइदिए। येशूले लिली फुल टिप्नुभयो र बालबालिका तथा युवा युवतीहरूलाई दिनुभयो र जब तिनीहरूले आफ्नो पिताको ज्योतिमय मुहारद्वारा ताजा बन्न पुगेको उहाँको तरुण अनुहारतर्फ नजर लगाए तब उहाँले यो शिक्षा दिनुभयो, मैदानका लिली फुललाई हेर, ती कसरी बढ्दछन्। तिनले न परिश्रम गर्दछन् न धागो काट्छन्, तर म भन्दछु सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरूमध्ये एउटा जति आभूषित थिएनन्। तब उहाँले यो सुरिलो आश्वासन तथा महत्त्वपूर्ण शिक्षा दिनुभयो, आज हुने र भोलि अघिनोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन बढी उहाँले पहिराउनुहुने छैन र। डाँडाको उपदेश बालबालिका तथा युवा युवतीहरूका अलावा अन्य उमेर समूहका मानिसहरूलाई पनि लक्षित गरिएको थियो। ती वचनहरू जनसमूहमाझ बाँडिएको थियो, जुन समूहमा चिन्ता र व्याकुलताद्वारा ग्रसित तथा निराशा र शोकले पीडित मानिसहरू थिए। यसुले थप यसो भन्नुभयो, यसकारण के खाउँला, के पिउँला, के पहिरौँला भनेर फिक्री नगर, किनकि अन्य जातिहरूले यी सब थोक खोज्दछन् र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ। तब भेटतिर आफ्नो हात फैलाउँदै उहाँले भन्नुभयो, तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। यस प्रकार ख्रिष्टले लिली फुल तथा मैदानका घाँस मार्फत जुन सन्देश दिनुभएको थियो त्यसलाई व्याख्या गर्नुभयो। हामीले सो पाठ प्रत्येक लिली फुल र प्रत्येक घाँसका डाँठमा पढ्न सकौँ भने उहाँ इच्छा राख्नुहुन्छ। उहाँका वचनहरू आश्वासनले भरिपूर्ण छन्, जसले परमेश्वरमाथिको भरोसालाई पुष्टि गर्दछन्। ख्रिष्टको सत्यताको दृष्टि यति चौडा तथा उहाँको शिक्षा यति विस्तृत थिए कि सत्यता चित्रित गर्नका निम्ति प्रकृति हरेक स्थितिहरूका प्रायोजन गरेको थियो। दिनहुँ आँखाले देख्ने दृश्यहरूलाई कुनै न कुनै आत्मिक सत्यतासित जोड्ने गरिन्थ्यो र यस प्रकार प्रकृतिलाई सृष्टिकर्ताको दृष्टान्तहरूद्वारा सुसज्जित गरिन्थ्यो। ख्रिष्टले आफ्नो सेवाकायको आरम्भतिर मानिसहरूका साथ यति सरल वचनका साथ बोल्नुभएको थियो कि उहाँका श्रोताहरूले ती सत्यताहरूका बारेमा बुझ्न सक्ने थिए, जसले तिनीहरूलाई मुक्ति प्राप्तिका निम्ति बुद्धिमान तुल्याउन सक्ने थियो। तर कयौं मानिसहरूका हृदयमा सत्यताले जरा गाडेको थिएन र तिनीहरूले यसलाई तत्कालै भुले। उहाँले भन्नुभयो, यसैकारण म तिनीहरूसँग दृष्टान्तमा बोल्दछु, किनभने तिनीहरू हेर्न त हेर्छन् तर देख्दैनन्, सुन्न त सुन्छन् तर सुनेर बुझ्दैनन्, किनकि यी मानिसहरूको हृदय बोधो भएको छ र तिनीहरूका कान बहिरा भएका छन् र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्। यसुले सोधपुछको भावना जगाउने इच्छा व्यक्त गर्नुभएको थियो। उहाँले असावधान मानिसहरूलाई जगाउने तथा हृदयमा सत्यताको छाप बसाल्ने प्रयत्न गर्नुभयो। उहाँको समयमा दृष्टान्तहरू मार्फत शिक्षा दिने प्रथा अति प्रचलित थियो र यसले यहुदीहरूका मात्र नभई अन्य राज्यका मानिसहरूका आदर तथा ध्यान आकर्षित पार्ने गर्दथ्यो। शिक्षा दिने योभन्दा प्रभावकारी अर्को कुनै विधि उहाँले अप्नाउन सक्नुहुने थिएन। यदि उहाँका श्रोताहरूले आत्मिक कुराहरूका बारेमा ज्ञान हासिल गर्ने इच्छा राखेका खण्डमा तिनीहरूले उहाँका वचनहरूलाई बुझ्न सक्ने थिए, किनकि उहाँ निष्कपट प्रश्नकर्तालाई व्याख्या गर्न सदा उत्सुक हुनुहुन्थ्यो। ख्रिष्टसँग मानिसहरूका सामु प्रस्तुत गर्ने यस्ता सत्यताहरू थिए जुन कुरा मानिसहरू स्वीकार्न वा बुझ्न समेत तयार थिएनन्। यसैकारण पनि उहाँले तिनीहरूलाई दृष्टान्तहरू मार्फत सिकाउनुभयो। उहाँले आफ्नो शिक्षालाई जीवनका दृश्य र अनुभवसित तथा प्रकृतिसित संयोजन गर्दै तिनीहरूका ध्यान जित्नुभयो र तिनीहरूका हृदयमा प्रभाव पार्नुभयो। पछि जब तिनीहरूले उहाँका शिक्षाहरूलाई चित्रण गर्ने वस्तुहरू देख्ने गर्दथे, तब तिनीहरूले ईश्वरीय गुरुका वचनहरूलाई स्मरण गर्न गर्दथे। पवित्र आत्माको प्रभावप्रति खुल्ला रहने हृदयका निम्ति मुक्तिदाताको शिक्षाका अर्थहरू झन्झन बढ्ता गरी खुल्ने गर्दथे। रहस्यमय कुराहरू स्पष्ट तुल्याइए र बुझ्न कठिन साबित हुने कुराहरू प्रत्यक्ष हुन आए। यसुले प्रत्येक हृदयमा प्रवेश पाउने मार्ग खोज्नुभयो। विविध दृष्टान्तहरूका प्रयोग मार्फत उहाँले सत्यतालाई अनेक रूपमा प्रस्तुत मात्र गर्नुभएन, तर विभिन्न वर्गका श्रोताहरूलाई आकर्षित पनि गर्नुभयो। मानिसहरूका दैनिक जीवनमा आइपर्ने घटनाक्रमबाट चित्रण गर्ने क्रमद्वारा तिनीहरूमा उत्सुकताको भावना जाग्ने गर्दथ्यो। मुक्तिदाताको वचन सुन्ने जति कसैले पनि स्वयं आफैलाई उपेक्षित वा भुलिएका रूपमा ठान्न सक्ने थिएनन्। सबैभन्दा नम्र व्यक्तिका अलावा पापीहरूले उहाँको शिक्षामा तिनीहरूका साथ करुणा तथा कोमलताका साथ बोल्ने बानी सुन्ने गर्दथे। उहाँले दृष्टान्त मार्फत सिकाउनुको अर्को कारण पनि थियो, उहाँ वरिपरि भेला हुन पुगेका जमातमध्ये त्यहाँ पुजारीहरू, गुरुहरू, शास्त्रीहरू, बुढा प्रधानहरू, हेरोद राजाका कामदारहरू र शासकहरू, संसार प्रेमीहरू, हठवादी महत्वाकांक्षी मानिसहरू थिए, जसले अन्य कुराभन्दा उहाँको विरुद्धमा दोष पत्ता लगाउने इच्छा गरेका थिए। तिनीहरूका जासुसहरूले उहाँको बोलीमा नै ती कुराहरू पक्रने उद्देश्यका साथ दिनौ उहाँलाई पछ्याए, जसद्वारा उहाँलाई दोषी ठहराउन सकियोस् र यसरी उहाँलाई सदाको लागि निशब्द तुल्याउन सकियोस्, जसले संसारलाई नै उहाँतर्फ आकर्षित पार्नुभएको छ। मुक्तिदाताले ती मानिसहरूका नियत बुझ्नुभयो र उहाँले सत्यतालाई एक यस्तो रूपमा प्रस्तुत गर्नुभयो कि तिनीहरूले उहाँमा कुनै त्यस्तो कुरा फेला पार्न सकेनन् जसद्वारा महासभामा उहाँ विरुद्ध मुद्दा चलाउन सकियोस्। उहाँले दृष्टान्तहरू मार्फत उच्च ओहदामा भएका मानिसहरूका आडम्बर तथा दुष्ट कार्यहरूलाई निन्दा गर्नुभयो र तीखो सत्यतालाई आलङ्कारिक भाषा पहिराउनुभयो, किनकि यदि प्रत्यक्ष भर्त्सनाका साथ सार्वजनिक रूपमा बोलिएको खण्डमा तिनीहरूले उहाँको वचनलाई सुन्ने थिएनन् र यस प्रकार उहाँको सेवालाई शीघ्रतापूर्वक टुङ्ग्याउने थिए। तर उहाँ जासुसहरूदेखि छल्नु भए तापनि उहाँले सत्यतालाई यति प्रष्ट पार्नुभयो कि दोष प्रकट हुन आयो र निष्कपट हृदय भएका मानिसहरूले उहाँको शिक्षादेखि लाभ प्राप्त गरे। परमेश्वरले सृष्टि गर्नुभएका थोकहरू मार्फत ईश्वरीय ज्ञान तथा असीमित अनुग्रह सम्बन्धी शिक्षालाई सरल तुल्याइदिएको थियो। प्रकृति र जीवनका अनुभवहरू मार्फत मानिसहरूलाई परमेश्वरको बारेमा शिक्षा दिइएको थियो। उहाँको अदृश्य गुण अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। मुक्तिदाताले दृष्टान्त मार्फत सिकाउनु भएको शिक्षामा कुन कुराले साँचो उच्च शिक्षालाई रूप दिने गर्दछ भन्ने संकेत पाइन्छ। उहाँले मानिसहरूलाई विज्ञानका गहन यथार्थताहरू खोल्न सक्नुहुन्थ्यो। उहाँले यस्ता रहस्यहरू खोल्न सक्नुहुन्थ्यो जसको अर्थ बुझ्न शताब्दी औँको परिश्रम तथा अध्ययनको आवश्यकता पर्ने थियो। उहाँले विज्ञान सम्बन्धी क्षेत्रमा केही यस्ता सुइकोहरू प्रस्तुत गर्न सक्नुहुन्थ्यो जुन तर्क शक्तिको निम्ति भोजन र अन्तको दिन समय आविष्कारको निम्ति प्रोत्साहन साबित हुन सक्ने थियो, तर उहाँले त्यसो गर्नु भएन। उहाँले एक व्यक्तिको उत्सुकता बोल्नु भएन। ख्रिष्टले आफ्ना सारा शिक्षाहरू मार्फत एक व्यक्तिको मनलाई परमेश्वरको असीमित मनको सम्पर्कमा ल्याउनु भयो। परमेश्वर उहाँको वचन वा उहाँका कार्यहरूका बारेमा मानिसहरूद्वारा रचिएका सिद्धान्तहरूबारे मानिसहरूले अध्ययन गरून् भनी उहाँले तिनीहरूलाई आदेश दिनु भएन। परमेश्वर जसरी स्वयं उहाँकै कार्य वचन तथा विधिहरू मार्फत प्रकट हुने गर्नुहुन्छ, सोही कुराहरूमा तिनीहरूले उहाँलाई देखुन् भनी ख्रिष्टले सिकाउनु भयो। येशूले केवल भाववाचक सिद्धान्तहरू मार्फत शिक्षा दिनु भएन, तर चरित्र विकासका निम्ति आवश्यक पर्ने कुराहरू पनि सिकाउनु भयो, जसले एक व्यक्तिमा परमेश्वरलाई चिन्ने तथा उसको असल कार्य गर्ने क्षमतामा वृद्धि ल्याउन सक्नेछ। उहाँले मानिसहरूसित जीवन आचरणसित सरोकार राख्ने तथा जीवनको पथ अंगाल्ने सत्यताहरूका बारेमा बोल्नुभयो। ख्रिष्टले नै इसरायलीहरूका शिक्षामा अगुवाई गर्नुभएको थियो। परमप्रभुका व्यवस्था तथा धार्मिक विधानहरूका बारेमा उहाँले भन्नुभयो, तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होसियारी साथ सिकाओ, घरमा बस्दा बाटोमा हिँड्दा ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर, ती आफ्ना हातमा चिन्हको लागि कसी राख, ती तिमीहरूको निधारमा बाँधी राख, ती आफ्ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख। स्वयं आफ्नै शिक्षामा येशूले यो आज्ञा कसरी पूरा हुनुपर्ने, कसरी परमेश्वरको राज्यका व्यवस्था तथा सिद्धान्तहरूका सुन्दरता र महत्त्व झल्कने गरी प्रस्तुत गर्न सकिन्छ भनी देखाउनुभयो। जब परमप्रभुले इसरायलीहरूलाई आफ्नो विशेष प्रतिनिधि बनाउने प्रशिक्षण दिँदै हुनुहुन्थ्यो, तब उहाँले तिनीहरूलाई डाँडा काँडा तथा बेसी माझ बस्ने घरहरू दिनुभयो। तिनीहरू आफ्ना पारिवारिक जीवन तथा धार्मिक सेवाकाई मार्फत प्रकृति र परमेश्वरको वचनको निरन्तर सम्पर्कमा आउने गर्दथे। यस प्रकार ख्रिष्टले आफ्ना चेलाहरूलाई तालाबको छेउमा, डाँडा काँडामा, मैदानहरूमा र बगैँचाहरूमा शिक्षा दिनुभयो, जहाँ तिनीहरूले प्रकृतिका ती वस्तुहरूलाई देख्न सक्थे जुन वस्तुहरू मार्फत उहाँले आफ्ना पाठहरूलाई व्याख्या गर्नुहुन्थ्यो। र जब तिनीहरूले ख्रिष्टको बारेमा सिक्दै गए, तब तिनीहरूले उहाँसँगै सहकार्य गर्दै आफ्ना ज्ञानको सदुपयोग गरे। सृष्टिएका कुराहरू मार्फत हामी सृष्टिकर्तासित परिचित हुनुपर्नेछ। प्रकृति रूपी पुस्तक एक महान पुस्तक हो, जसलाई हामीले अन्य मानिसहरूलाई उहाँको चरित्रबारे सिकाउन तथा हराएका भेडाहरूलाई परमेश्वरको खोरतिर डोर्याउने काममा धर्मशास्त्रसित संयुक्त रूपमा प्रयोग गर्नुपर्नेछ। जसै हामी परमेश्वरका कार्यहरूका विषयमा अध्ययन गर्ने गर्दछौँ, तब पवित्र आत्माले हाम्रो मनभित्र विश्वास उत्पन्न गराउनुहुनेछ। विश्वास तार्किक विचारको उपज होइन, तर मन परमेश्वरलाई चिन्न नसक्ने गरी अँध्यारो बन्न नपुगेसम्म, आँखा उहाँलाई देख्न नसक्ने गरी धमिलो नबनेसम्म, कान सुन्न नसक्ने गरी बहिरो नबनेसम्म गहन अर्थ बुझ्न सकिनेछ तथा लिखित वचनको महान आत्मिक सत्यतालाई हृदयमा प्रभाव पार्नेछ। प्रकृतिदेखि प्रत्यक्ष रूपमा लिएका ती पाठहरूमा सरलता र पवित्रता पाइन्छ, जसले तिनलाई सर्वाधिक मूल्यवान तुल्याउने गर्दछ। हरेकले आफ्नो निम्ति शिक्षा यही स्रोतबाट प्राप्त गर्नुपर्नेछ। प्रकृतिको सुन्दरताले एक व्यक्तिलाई पाप तथा सांसारिक आकर्षणहरूदेखि तर्काउँदै पवित्रता, शान्ति र परमेश्वरतर्फ डोर्याउने गर्दछ। विद्यार्थीहरूका मस्तिष्क प्राय मानिसका सिद्धान्त तथा परिकल्पनाहरूद्वारा भरिपूर्ण हुने गर्दछ, जसलाई झुटो रूपमा विज्ञान र दर्शन शास्त्र भनिन्छ। तिनीहरूलाई प्रकृतिको निकट सम्पर्कमा ल्याइनुपर्छ। तिनीहरूले सृष्टि र इसाई सम्प्रदायको केवल एकमात्र परमेश्वर हुनुहुन्छ भन्ने कुरा सिक्न सकुन्। तिनीहरूले प्राकृतिक र आत्मिक कुराबीच जुन समन्वय कायम छ त्यसबारे सिक्न सकुन्। तिनीहरूका आँखाले देख्ने तथा हातले छुने सबै कुरा चरित्र निर्माणका निम्ति पाठ साबित हुन पुगोस्। यस प्रकार मानसिक शक्ति मजबुत बन्नेछ, चरित्र विस्तार हुनेछ र एक व्यक्तिको समग्र जीवनलाई उचो तुल्याउनेछ। ख्रिस्टले दृष्टान्तहरू मार्फत शिक्षा दिनुको उद्देश्य तथा स्वाद दिनको उद्देश्य बीच प्रत्यक्ष सम्बन्ध छ। मानव जातिले परमेश्वरलाई उहाँका हातका कार्यहरू मार्फत चिन्न सकुन् भनी आफ्नो सृष्टि कार्यको स्मारक चिन्ह दिनुभयो। स्वाद दिनले हामीलाई परमेश्वरद्वारा रचिएका कुराहरूमा सृष्टिकर्ताको महिमा देख्ने आज्ञा दिएको थियो। यस प्रकार हामीले सृष्टिकर्ताको महिमा देख्न सकौँ भन्ने उद्देश्यका साथ नै येशूले आफ्ना अमूल्य शिक्षाहरूलाई प्राकृतिक वस्तुहरूका सुन्दरतासित जोड्नुभयो। परमेश्वरले हाम्रो निम्ति प्रकृतिमा लेख्नुभएका वचनहरूलाई हामीले अन्य दिनको तुलनामा पवित्र सबात दिनमा अझ बढी मात्रामा अध्ययन गर्नुपर्नेछ। मुक्तिदाताले मैदानमा, बगैँचामा, खुल्ला आकाशमुनि, घाँस र फुलहरूमाझ बोल्नुभएका दृष्टान्तहरूलाई हामीले ती स्थानहरूमै अध्ययन गर्नुपर्नेछ। जब हामीले स्वयं आफैलाई प्रकृतिमा पाउँदछौँ तब ख्रिस्ट हाम्रो सामु उपस्थित हुनुहुनेछ र हाम्रो हृदयमा उहाँको शान्ति र प्रेमको बारेमा बोल्नुहुनेछ। ख्रिस्टले आफ्नो शिक्षालाई केवल सवात दिनसित मात्र जोड्नु भएन, तर यसलाई कठिन परिश्रमको हप्तासित पनि जोड्नुभयो। हलो जोत्ने र बिउ छर्नेहरूका लागि पनि उहाँसित ज्ञानका कुराहरू छन्। जोत्ने, बिउ छर्ने, खनजोत गर्ने र कटनी गर्ने जस्ता नित्य कर्महरूमा समेत हृदयमा उहाँले गर्नुहुने अनुग्रहको कार्यको चित्रणलाई देख्न हामीलाई सिकाउनुहुन्छ। तसर्थ जीवनका हरेक उपयोगी श्रममा र जीवनका हरेक संसर्गहरूमा हामीले ईश्वरीय सत्यताको पाठ भेट्टाउन सकौँ भनी उहाँ चाहनुहुन्छ। तब हाम्रा दैनिक श्रमहरूले यस उपरान्त हाम्रो ध्यानलाई आकर्षित गर्दै परमेश्वरलाई भुल्ने मार्गतर्फ डोर्याउने छैनन्। यसले हामीलाई निरन्तर रूपमा सृष्टिकर्ता र मुक्तिदाताको बारेमा स्मरण गराउनेछ। परमेश्वरको बारेमा हाम्रो विचारले हाम्रा सारा पारिवारिक फिक्री तथा पेसाहरूलाई एक सुनको धागोले चाहिँ बेर्नेछ। हाम्रो निम्ति उहाँको महिमित मुहार पुनः प्रकृतितर्फ ढल्कनेछ। हामी सदा सत्यताका नयाँ पाठहरू सिक्दै जानेछौँ र उहाँकै पवित्रताको स्वरूपमा बढ्दै जानेछौँ। यसरी हामी परमप्रभुबाट सिकाइएका हुनेछौँ। जुन समूहमा हामी बोलाएका थियौँ त्यस समूहमा हुनेछौँ र हामी परमेश्वरसँग रहनेछौँ।